टॉपिक नंबर 41, 41, पेज नंबर 375, 375, तलबा के हालात को पेश नज़र रखना, ये भी बहुत अहम है। पीछे क्या था, उनकी नेचर। बाज़ दफ़ा हालात से ज़्यादा इंसान की अपनी पर्सनैलिटी किसी चीज़ पे असरअंदाज होती है, लेकिन बस हालात भी ऐसे होते हैं, उनकी कैफियत। तो आइए इस बारे में चंद चीज़ें देखते हैं। पहली मिसाल है नए तलबा से इनके बारे में पूछना, यानी जब कोई शख्स नया नया आता है आपके पास, तो आप उसको नहीं ज़्यादा जानते, तो फिर उससे पूछना चाहिए ना कि आप कैसे हैं, आप कहाँ रहते हैं, क्या करते हैं। नबी सल्लल्लाहु अलैहि वसल्लम नए आने वाले अजनबी शागिर्दों से पूछा करते कि वो कौन हैं। इसी किस्म के वाक़यात में एक वाक़य इमाम बुखारी और इमाम मुस्लिम रहमहुल्लाह ताला ने हज़रत इब्न अब्बास रदी अल्लाह अन्हुमा से रिवायत किया। उन्होंने बयान किया, इन वफ्त अब्दुल कैसी लम अतवुन नबी सल्लल्लाहु अलैहि वसल्लम काला मनिल कौमु औ मनिल वफ्तु कालु रबीयतु काल मरहबम बिल कौम औ बिल वफ्दी गैर खजाया वला नदामी। जब अब्दुल कैस का वफद नबी सल्लल्लाहु अलैहि वसल्लम के पास आया, तो आपने दरियाफ़ फरमाया, कौन सी कौम के ये लोग हैं, या आपने पूछा ये वफद कहाँ का है। उन्होंने अर्ज़ किया, रबिया कबीले के लोग हैं। आपने फरमाया, कौम को खुश आमदेद कहो जो कि ना जलील होने वाले हैं और ना ही शर्मिंदा होने वाले हैं। इमाम इब्ने अबी जमरा ने इस हदीस की शरह में लिखा, इसमें फ़िक्र यह है कि हर शख्स के साथ उसकी हैसियत के मुताबिक मामला किया जाए, क्योंकि नबी सल्लम ने इसी मकसद की गरज से दरियाफ़ फरमाया। एक दूसरी हदीस में आपने खुद इरशाद फरमाया, लोगों के साथ इनकी हैसियत के मुताबिक मामला करो। इस हदीस में आपने अपने फरमान की अमली सूरत पेश की, क्योंकि अगर इंसान आने वाले को जानता ही ना हो, तो इसके साथ उसकी हैसियत के मुताबिक मामला कैसे करेगा। तो लोगों के साथ हैसियत के मुताबिक मामले में ये बात भी शामिल है कि दौरान तालीम तलबा के अक्ली मेयार को पेश नज़र रखा जाए। आज बल्कि हम इस पर इसी तरह अमल करेंगे कि जिससे आप बात कर रहे हैं वो कैसा है। इसकी छोटी सी प्रैक्टिकल एक आपको मिसाल देती हूँ कि जैसे हम कहीं भी दर्स के लिए जाते हैं, अमूमन नए लोगों में जाना पड़ता है, किसी एक स्टूडेंट ने कहीं दर्स रखवाया होता है, कोई हमें जानता है लेकिन उसने किसी ऐसी जगह रखवाया हुआ जहाँ आने वालों को हम नहीं जानते, तो मुझे बिल्कुल अच्छा नहीं लगता कि ढान सान जाके मैं शुरू कर दूं, जी क्या है मैं आपको सुनाऊं, बोला ही नहीं जाता। मैं उनको कहती हूँ आप बताएं। एक तो ज़रा वो जो डर रहे होते हैं या खौफ होता है, ये जहन में होता तो है ही है ना, नए बंदे को मिलना और सुना उसके बारे में कुछ, तो थोड़ा सा उनको फेमिलियर करने के लिए, अच्छा आप कब हैं, कहाँ से। उनको कहती हूँ, देखिए आप नाम बेशक ना बताएं, मुझे अगले के नाम तक पहले का भूल जाएगा, आप ये बताएं क्या करती हैं, कहाँ हैं, पढ़ती हैं, जॉब करती हैं, हाउसवाइफ हैं, नॉर्वे में कब से हैं, कैसा लग रहा है, इससे छोटी छोटी बातें। उसे एक तो ये होता है कि माहौल थोड़ा बड़ा खुशगवार सा हो जाता है, सब लोग तैयार होते हैं, जिनको उठना बैठना होता है वो बैठ जाते हैं, माहौल जम जाता है, बच्चे उठ जाते हैं। और दूसरा मुझे बहुत फ़ायदा होता है, क्या मुझे पता है कि ये ख़वातीन कैसी हैं, हाउसवाइफ्स हैं बिल्कुल डिफरेंट तरीके से बात होगी, जॉब करती हैं तो मिसालें बिल्कुल फ़र्क होंगी, कौन फारग है, मुझे किस चीज़ को एम्फेसाइज़ करना है, मुझे इनको मैसेज क्या दे के जाना है। नई जगह पे तो बिल्कुल ऐसा ही टॉपिक होना चाहिए जो हर चीज़ को साथ साथ थोड़ा ले ले, बजाय उसके कि उनको मैं पर्दे पे दर्स दे दूँ। तो बहरहाल इससे बहुत फ़ायदा होता है। और फिर आप कहीं जाना हो तो ख़ुद भी देखें, आज हम कहाँ जा रहे हैं, किसके पास जाना है। अमूमन ऐसा जो हमारे दावा ट्रिप्स होते हैं उसमें मौका होता है कि मैं इनको कहती हूँ कि जहाँ भी दर्स है मुझे उसकी थोड़ी थोड़ी तफसीलात लिख के एक ईमेल में भेज दें, ताकि मैं वहाँ के लिए जो टॉपिक चूज़ करूँ, जहाँ मैं जाऊँ, इवन आप अपना हाल हुलिया, अपना ड्रेसअप होना, आप उन लोगों के साथ घुलना मिलना, उसको भी एड्रेस करते हैं इन चीज़ों के साथ। तो इस तरह की जो चीज़ें हैं उनके अंदर अपने आप को बिल्कुल केयरफुल रखना चाहिए। लोगों को पूछ लीजिए, बहुत ज़्यादा रस्मी कलामी तरीका जो होता है कि बस गए और बात की और जवाब दिए बगैर बस फौरन उठ के आ गए, ये ठीक नहीं होता। तालिब इल्मों के साथ अब बेशक कोई बात ना करें, आए अस्सलामु अलैकुम, चले नहमदुहु व नुसल्ली, लेकिन नए लोगों के लिए आपको थोड़ा सा पहले अपनी जगह उनके दिलों में बनाने की ज़रूरत होती है। इसी तरह वाज़ और तालीम में शागिर्दों का ख्याल रखना। नबी सल्लल्लाहु अलैहि वसल्लम ने हज़रात सहाबा की मोहब्बत, यानी नबी सल्लम से आपके सहाबा को बहुत मोहब्बत थी, और क्यों ना हो, हमने देखा नहीं और हमारे दिल में इतनी मोहब्बत है, और जो देख लेते होंगे और जो आपके साथ रहते उठते थे उनके दिल में कितनी मोहब्बत होगी। तो इसमें से एक रिवायत इमाम बुखारी और इमाम मुस्लिम ने शकीक अबी वाइल से रिवायत किया, कान अब्दुल्लाह रदी अल्लाह अनहु युज़क्किरुना कुल्ल यौम हमीस फ فقال له رجل جاء أبا عبد الرحمن إن نحب حديثك ونشتهيه ولوددنا أنك حدثنا كل يوم فقال ما يمنعني أن أحدثكم إلا كراهية أن أملكم إن رسول الله صلى الله عليه وسلم كان يتخولنا بالموعظة في الأيام كراهية السامة علينا. حضرت عبداللہ بن مسعود رضی اللہ عنہ ہمیں ہر جمعرات کو نصیحت فرمایا کرتے تھے. ان میں سے ایک شخص نے عرض کیا، یا ابا عبد الرحمن، یہ ان کی کنیت تھی، ہم آپ کی گفتگو کو پسند کرتے ہیں اور ہم اس کی خواہش رکھتے ہیں کہ آپ ہمیں ہر روز واعظ فرمائیں. یعنی اچھی گفتگو ہوتی ہے تو انسان کئی گھنٹے بھی سن سکتا ہے، اور بوجھل گفتگو ہو تو کچھ منٹ کے بعد ہی انسان اپنے آپ کو انکمفرٹیبل فیل کرتا ہے. انہوں نے جواب دیا، مجھے تمہیں روزانہ آواز کرنے میں کوئی چیز مانے نہیں، مگر تمہارے لیے اکتاہٹ کا سبب بننے کو ناپسند کرتا ہوں. رسول اللہ صلی اللہ علیہ وسلم اس خیال سے کہ ہم اکتا نہ جائیں، آواز کے لیے دنوں میں ہمارے حالات کا خیال فرمایا کرتے تھے. بالکل وہی بات آ گئی نا کہ آپ کتنے خوبصورت طریقے سے لوگوں کے بارے میں یہ ساری باتیں کرتے تھے، ان کو پہلے چیک کر لیتے تھے، بات سننا چاہتے ہیں تو پھر ہی سنائیں گے نا. امام خطابی اس حدیث کی شرح میں لکھتے ہیں، مراد یہ ہے کہ نبی صلی اللہ علیہ وسلم واعظ و تعلیم میں ان کے اوقات کا خیال فرماتے، ان کی اکتاہٹ کے خدشے اور ان کے احوال کو پیش نظر رکھتے ہوئے ہر روز واعظ نہ کرتے تھے. دیکھیے یہ جنرل واعظوں کی بات ہے، اب یہ نہ کہیں کہ ہمیں اسٹوڈنٹس کو چھٹیاں دے دیں سب کو، ہوں تو نتیجہ کیا ہوگا کہ پھر آپ اسٹوڈنٹس کو بھی پوچھیں آپ کو روز تو نہیں آنا. جو روز آتے ہیں ان کے لیے تو چھٹی کرنا بھی مشکل ہوتی ہے، ان کا دل ہی نہیں کرتا چھوڑنے کو. لیکن عام درس، عام لوگ ہیں جہاں بس آپ لوگ بس ایک جنرل باتیں کرتے ہیں، تو وہاں عموماً لوگ پھر ہر روز بات کرنے کے لیے تیار نہیں ہوتے. وہ لوگ الحمدللہ پھر کسی نہ کسی کلاس سے جڑ جاتے ہیں جو کہ ہر روز سننا چاہتے ہیں. علامہ طیبی کہتے ہیں، معنی یہ ہے کہ نبی صلی اللہ علیہ وسلم نصیحت کے لیے ایسے مواقع کی جستجو فرماتے جن میں قبولیت کی توقع ہوتی، اور ہماری اکتاہٹ کے خوف کے پیش نظر زیادہ واعظ نہ فرماتے. امام بخاری نے اپنی کتاب صحیح بخاری میں اس حدیث کو تین مقامات پر ان عنوانوں کے ساتھ دی ہے. یہ جو عناوین لفظ ہے نا، عنوان کی جمع ہے. اور آپ صحیح بخاری پڑھیں گے تو انشاءاللہ انجوائے کریں گے کہ ایک حدیث کئی مختلف ابواب میں ملے گی. یہ اصل میں امام بخاری کی فقہ تھی کہ وہ ایک بات کے مختلف اینگلز پہ غور کرتے تھے، اور پھر اس میں سے اپنے لیے مختلف عمل کے نقطے نوٹ کر کے اس کو مختلف چیپٹرز میں رکھتے تاکہ لوگ اس کو اپنے عمل کے لیے لے سکے. تو پہلا باب کیا ہے؟ باب ما کان نبی صلی اللہ علیہ وسلم یتخولہم بالموعظۃ والعلم کی لا ینفروا. اس بارے میں باب کے نبی کریم صلی اللہ علیہ وسلم کا نصیحت و تعلیم میں ان صحابہ کا خیال رکھنا تاکہ وہ بیزار نہ ہو جائیں. یعنی یہ ٹاپک، پورا ٹاپک ان کا لمبا ہے، اور صحیح بخاری میں آپ دیکھیں گے کہ ٹاپک بہت لمبے ہیں اور اسی میں پوری بات سمجھ آ جاتی ہے موسٹلی. دوسرا باب ہے، باب من جعل لأهل العلم ایاما معلومتا، کسی کے اہل علم کے لیے دن مقرر کرنے کے متعلق باب. یعنی علم والوں کے لیے کوئی ڈے خاص کر لیجئے. تیسرا ٹاپک ہے، باب الموعظتی ساعتن بعد ساعتن، وقفے کے ساتھ واعظ و نصیحت کرنا گیپس کے ساتھ. تو بہرحال آپ دیکھیں کہ ایک حدیث میں سے کتنے مختلف اینگل سمجھ میں آ جاتے ہیں. حافظ ابن حجر العسقلانی نے حدیث کی شرح بیان کرتے ہوئے تحریر کیا، کہتے ہیں کہ اس سے نبی کریم صلی اللہ علیہ وسلم کی صحابہ کرام کے ساتھ شفقت اور اچھے طریقے سے انہیں تعلیم دینا اور سمجھانا ثابت ہوتا ہے، تاکہ وہ بیزاری اور اکتاہٹ کی بجائے شوق و ذوق سے سیکھیں اور اسی طریقے کو تعلیم میں اپنایا جائے. کیونکہ بوجھل دل سے، یعنی کبیدہ خاطر اور مجبور کر کے دی گئی تعلیم کے مقابلے میں گریجولی یعنی تدریجی تعلیم کا بوجھ نسبتاً تھوڑا یعنی خفیف اور پختگی زیادہ ہوتی ہے. جو بھی کام آپ دل سے کر لیں پھر دیکھیں کتنا مزہ آتا ہے. اپنے میکے والوں کے لیے کھانا پکانا ہو تو تھکتے ہی نہیں، اور سسرال والے آ جائیں تو چار دفعہ سوچتے ہیں کیا پکاؤں اور چلو چھوڑ ہی دو. تو دل جس میں پڑ جاتا ہے اس میں واقعی پھر رنگ بھی آ جاتا ہے. تو جتنا شوق کے ساتھ لوگ سنیں گے بات، اتنا آپ کی بات کو پھر یاد بھی رکھیں گے اور اس میں مزید آپ کو موقع ملیں گے ان سے بات کرنے کے. ایک اور مثال ہے، بعض باتیں مخصوص طلبہ کو بتانا، سب کو نہیں بتا سکتے. اب اس سے بھی دیکھیں کہ कोई उस्ताद पे ये बात नहीं कर सकता कि जी आप मेरे साथ तो डिस्क्रिमिनेशन करते हैं, फलां को तो आप बहुत बताते हैं मुझे नहीं। तो फ़र्क होता है ना, छोटे बर्तन में छोटी चीज़ डालनी चाहिए, बड़े में बड़ी डालनी चाहिए। तो नबी सल्लम इस तरह भी होते थे कि कौन किस वक्त जल्दी में किन हालात से दोचार है, हर बात हर शागिर्द को नहीं बताते थे, सिर्फ़ मखसूस लोगों को बताते थे। ख़ास तौर पे एक मिसाल इमाम बुखारी और इमाम मुस्लिम की हज़रत अनस बिन मालिक से, अन्न रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम व मुआज़ रदी अल्लाहु अन्हु रदीफ़ुहु अलल रहली قال يا معاذ بن جبل قال لبيك يا رسول الله صلى الله عليه وسلم وسعديك قال يا معاذ قال لبيك يا رسول الله صلى الله عليه وسلم وسعديك تین بار آپ نے یہ بات کہی. قال ما من احد يشهد ان لا اله الا الله وان محمد صلى الله عليه وسلم رسول الله صدق من قلبه الا حرمه الله على النار قال يا رسول الله افلا اخبر به الناس فيستبشروا قال اذن يتكلوا واخبر بها معاذ رضي الله عنه عند موته تاثما. बेशक एक दफ़ा मुआज़ रज़ी अल्लाह अन्हो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पीछे सवारी पर थे, आपने फरमाया ए मुआज़ बिन जबल रज़ी अल्लाह अन्हो, उन्होंने अर्ज़ की मैं हाज़िर हूँ, मैं हाज़िर हूँ ए अल्लाह के रसूल, और मेरी हाज़िरी में मेरी खुशबख्ती है, मेरी हाज़िरी में मेरी खुशबख्ती है। आपने फरमाया मास रदी अल्लाह अन्हो, उन्होंने अर्ज़ किया मैं हाज़िर हूँ, मैं हाज़िर हूँ ए अल्लाह के रसूल, मेरी हाज़िरी में मेरी खुशबख्ती है, मेरी हाज़िरी में मेरी खुशबख्ती है, यानी आई एम वेरी मच हैप्पी विद दिस। इंग्लिश में हम कहते हैं इट्स माई प्लेयर, वही जुमला। आपने तीन मरतबा मुखातिब फरमाया और हज़रत मास ने तीन मरतबा जवाब दिया। आपने फरमाया जो शख्स सच्चे दिल से गवाही दे कि अल्लाह ताला के सिवा कोई माबूद नहीं और यकीनन मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह ताला के रसूल हैं, तो अल्लाह ताला इसको जहन्नम की आग पर हराम कर देता है। उन्होंने अर्ज़ किया अल्लाह के रसूल, क्या मैं इसकी ख़बर लोगों को ना दे दूँ ताकि वो खुश हो जाएँ? आपने फरमाया तब तो वो भरोसा कर बैठेंगे। यानी ना बताओ, अल्लाह अकबर। देखिए कि बात हदीसें ऐसी होती हैं कि जिनको पढ़ने के बाद वाकई और मोहब्बत आती है अल्लाह के नबी पर। उन्होंने यानी मास ने हदीस छुपाने के गुनाह से डरते हुए अपनी मौत के वक्त इसको बयान कर दिया। तो यहाँ आप देखिए कि नबी सल्लम ने हज़रत मास को ऐसी बात बताई जिसकी दूसरे लोगों को ख़बर देने की इनको इजाज़त नहीं थी। इसमें क्या हिकमत थी? इमाम बुखारी ने हदीस के उनवान में इसका जवाब देते हुए लिखा कि इस बारे में बाप के इल्म की बातें सब के ना समझ सकने के अंदेशे की वजह से बास लोगों को बताना और बास को ना बताना, यानी कुछ को बताइए कुछ को ना बताइए। अलामा आइनी कहते हैं इस हदीस से मालूम होता है कि ये बात ज़रूरी है कि अहले ज़ब्त कहते हैं जो टॉलरेट कर सकें, उसका बोझ दिल पे ले सकें, अहले ज़ब्त और सही फहम वालों ही को इल्म के लिए मखसूस किया जाए, ना अहल शागिर्दों रुख्सतें ढूंढने की जस्तजू में लगे रहने वालों और अपनी कम फहमी की बिना पर भरोसा करने वालों के रूबरू लतीफ़ मानी बयान न किए जाएं। वही बात है कि जो जितना बर्दाश्त कर सके उतना ही दे। देखिए बड़े को ज़्यादा खाना होता है, छोटे को कम खाना होता है, अमूमन मर्द ज़्यादा खाते हैं, औरतें कम खाती हैं, तो ये फितरत का असूल है जिसको साथ लेकर बाहर हाल चलना चाहिए। अब इसमें तीन बातें हमें मिलती हैं। पहली बात है कि नबी सल्लम का रास्ते में तालीम देना, यानी आप सफ़र में भी ये सारे काम करते थे, अपने शागिर्द को उसके नाम के साथ मुखातिब करना, तालीम से पहले शागिर्दों को मुकम्मल तौर पर मुतवज्जे करने के लिए तीन बार पुकारना, ये चीज़ें हम पीछे भी देख चुके हैं लेकिन यहाँ साइड वाइज इस पर भी बात होती है। फिर इसी तरह एक और मिसाल देखेंगे, बहुत सारी वसीयतें करना, गुना गुं वसीयतें करना, यानी एक ही मौके पर मुख्तलिफ़ किस्म की वैरायटी, हालात के तहत आप करते थे ऐसी बातें, आपकी वसीयत और नसीहतों में कई रंग के फूल खिले रखते थे, तनव्वो था, यानी जिद्दत थी आप कह लें डिफरेंट तरीके से, मुख्तलिफ लोगों को नसीहत फरमाते तो उनकी इस्तेदाद और सलाहियत को सामने रखते, मलहूस का यानी कि लिहाज रखते उसका, और हर शख्स को उसी की नसीहत फरमाते जो उसके लिए मुफीद तरीन होती। इमाम बुखारी रहमतुल्लाह ने हज़रत अबू हुरैरा से एक रिवायत नकल की, बयान करते हैं أوصاني خليلي بثلاث لا أدعوهن حتى أموت الصوم ثلاثتی ایام من کلی شہر و صلات الدحا و نوم علی وتر. میرے خلیل صلی اللہ علیہ وسلم نے مجھے تین باتوں کی وصیت فرمائی، میں نے موت تک نہ چھوڑوں گا، ہر ماہ میں تین روزے نماز چاشت اور وتر پڑھ کر سونا. اب آپ دیکھیں تین باتوں کے اللہ کے نبی نے ان کو وصیت کی، اور انداز کتنا پیارا، اوسانی خلیلی، یعنی میرے خلیل نے مجھے وصیت کی تین باتوں کی، اور ایک دفعہ کی وصیت کا اثر یہ ہوا کہ زندگی بھر پھر اس کو کرنے کی نیت ہے اور موت تک نہیں چھوڑیں گے. اور تین روزے نماز چاشت اور وتر پڑھنا تینوں سنت چیزیں ہیں. تو محبت سے جب کہا انہوں نے، تو انہوں نے کہا کہ میں اب اس کو اپنے اوپر فرض ہی قرار دوں گا. اس حدیث کی شرح میں امام ابن ابی جمرہ رحمہ اللہ نے یہ سوال اٹھایا کہ نبی صلی اللہ علیہ وسلم نے دوسرے صحابہ کی بجائے حضرت ابو ہریرہ کو کیوں خصوصی طور پر ان باتوں کی وصیت فرمائی؟ تو پھر انہوں نے خود ہی اس کا سوال کا جواب دیا. وہ کہتے ہیں کہ آخر ایسا کیوں ہوا؟ اس کی وجہ، نبی صلی اللہ علیہ وسلم ہر شخص کو اس کے حسب حال ایسی بات کی وصیت فرماتے جس کا تعلق اس کے ساتھ سب سے زیادہ ہوتا. مثال کے طور پر ابو ہریرہ کے علاوہ ایک اور شخص نے وصیت کی درخواست کی، تو اس کو والدین کے ساتھ حسن سلوک کی وصیت فرمائی. ایک اور شخص کی وصیت کی فرمائش پر فرمایا، دنیا کو الوداع کر کے جانے والے شخص کی نماز ایسی نماز پڑھو اور جو کچھ لوگوں کے ہاتھوں میں ہے اس کے بارے میں امید ختم کر دو. اور عبداللہ بن عمر کے بارے میں کہا، وہ اچھا آدمی ہے اگر وہ رات کو قیام کرے. اور اس طرح لوگوں کو ان کے حالات کے مطابق وصیتیں فرمائی. نبی صلی اللہ علیہ وسلم نے حضرت ابو ہریرہ کو خصوصی طور پر یہی وصیت فرمائی، کیونکہ ان کے حالات اسی کا تقاضا کرتے تھے. وہ سب کچھ چھوڑ چھاڑ کر عبادت کے لیے وقف ہو چکے تھے. آپ نے انہیں جن باتوں کی وصیت فرمائی، وہ ہمیشہ سے عبادت گزاروں کا امتیازی نشان رہی ہیں. نبی صلی اللہ علیہ وسلم نے انہیں اس سلسلے میں ممکنہ حد تک قلیل ترین چیزوں کی وصیت فرمائی، کیونکہ اگر آپ اس سے زیادہ کی وصیت بھی فرماتے تو وہ اس سے چمٹ جاتے اور پھر اس پر مداومت یعنی ہمیشگی کرتے، دوام کا لفظ بھی اسی سے، جیسی کہ انہوں نے اس وصیت پر کی، اور ہو سکتا ہے اس میں مشکل پیش آتی. یہ دیکھیے اب کتنی خوبصورت باتیں ہمیں اس میں مل رہی ہیں نا. آپ نے وہ بات بتائی جو ایزی بھی تھی اور لوگوں نے پھر اس پہ عمل بھی کر لیا. مشکل باتیں بتاتے تو ہو سکتا ہے کہ اس وقت تو کہہ دیتے صحابی کہ میں اب ہمیشہ کروں گا، لیکن بعد میں نہ کر پاتے. نبی صلی اللہ علیہ وسلم نے اس وصیت کے ذریعے نے کچھ ایسے اعمال بتلا دیے جو ان کے لیے مناسب ترین تھے، اور باقی کا معاملہ ان پر چھوڑ دیا کہ جتنی ہمت اس کے مطابق کر لیں. ان اعمال کی اتنا حد مقرر فرما دی اور اعلیٰ حد سے خاموشی اختیار فرمائی، یعنی کم تو یہ، لیسٹ تو یہ ہے، اور زیادہ کو جتنا بھی کر سکے اس سے زیادہ کرنا چاہے وہ اس کی مرضی ہے. بات یہ ہے کہ نیکی کے اعمال میں لوگ برابر نہیں ہوتے. بعض کے لیے عبادت کی غرض سے انقطاع، انقطاع کہتے ہیں منقطع کو، جیسے اردو میں بھی ہم بولتے ہیں نا کہ بجلی منقطع ہو گئی اور یہ سب کچھ، اسی طرح کا لفظ ہے، یعنی وہ سلسلہ پھر اس میں ختم ہو جاتا ہے. عبادت کی غرض سے انقطاع بہترین ہوتا ہے، اور بعض کے لیے صحبت علماء اور پڑھنا پڑھانا، کچھ دوسروں کے لیے سفر اور جہاد بہترین ہے. اس سلسلے میں تنہا اعمال کی فضیلت کو نہیں دیکھا جاتا، بلکہ کرنے والے شخص کو بھی پیش نظر رکھا جاتا ہے. نبی صلی اللہ علیہ وسلم تمام لوگوں کو ایک ہی بات کی وصیت نہیں فرماتے تھے، بلکہ ہر شخص کو اس کی استعداد کے مطابق وصیت کرتے تھے. تو بات تھوڑی لمبی ہو گئی، لیکن خوبصورت نقطے ہیں، اور اس میں بہت ساری چیزیں ایسی ہیں کہ جس پہ آج کے دور میں لوگ عمل کریں تو ان کو بہت فائدہ ہو سکتا ہے. اگلی مثال دیکھیں گے، پانچ نمبر، تعلیم میں تنوع. تنوع کہتے ہیں مختلف چیزوں کو، ورائٹی جس کو آپ کہہ لیجئے، کہ نبی صلی اللہ علیہ وسلم کے طریقہ تعلیم میں ورائٹی کا عنصر بھی پایا جاتا تھا. آپ کے پاس مختلف وفود آتے تھے، یعنی وفد جو ایک جگہ سے دوسری جگہ آتے، ڈیلیگیشنز. تعلیم دیتے وقت آپ ان کے حالات اور ضروریات کو سامنے رکھتے. ملحوظ خاطر کا مطلب ہے کہ ملحوظ سے مراد لحاظ رکھنا، خاطر یعنی ان کے حالات اور ان کی سچویشن کو سامنے رکھتے تھے. چند دلائل دیکھیں گے. نبی صلی اللہ علیہ وسلم کی خدمت میں وفد عبد القیس حاضر ہوا، تو حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ کی روایت کے مطابق آپ نے ان سے فرمایا، ون تعدو الیہ خمسا ما غنیمتم، تمہیں جو غنیمت حاصل ہو اس کا پانچواں حصہ مجھے ادا کر دینا. اب آپ دیکھیے کہ ایک وفد کو آپ نے یہ بات کہی کہ مال غنیمت کا پانچواں حصہ ملے گا، اور یہ آپ کے ذہن میں رہنا چاہیے کہ یہ حدیث میں قرآن کی آیت کے مطابق ہے جو سورۃ الانفال میں آتی ہے. حضرت جریر بن عبداللہ رضی اللہ عنہ آپ کی خدمت میں حاضر ہوئے، تو آپ نے ان سے جو عہد لیا، وہ خود حضرت جریر کے الفاظ میں یوں تھا، بایات رسول اللہ صلی اللہ علیہ وسلم علی اقام الصلاۃ و ایتاء الزکات و نسخی لکل مسلم. میں نے رسول اللہ صلی اللہ علیہ وسلم کی نماز قائم کرنے، زکوٰۃ ادا کرنے اور ہر مسلمان کی خیر خواہی کرنے پر بیعت کی. اس حدیث کی شرح میں حافظ ابن حجر لکھتے ہیں، نبی کریم صلی اللہ علیہ وسلم توحید کے بعد نماز قائم کرنے کی شرط ٹھہراتے کیونکہ وہ بدنی عبادات کی اصل ہے، پھر زکوٰۃ کی ادائیگی کی کیونکہ وہ مالی عبادات کی اساس ہے، اساس سے مراد بنیاد، پھر ہر قوم کو اسی بات کی تعلیم دیتے جس کی انہیں شدید ضرورت ہوتی. آپ نے جریر سے ہر مسلمان کی خیر خواہی پر بیعت لی کیونکہ وہ اپنی قوم کے سردار تھے، اور آپ نے ان کی خیر خواہی کا حکم دے کر جریر رضی اللہ عنہ کو انہیں تعلیم دینے کی طرف توجہ دلائی، اور آپ نے وفد عبد القیس سے غنیمت کے پانچویں حصے کی ادائیگی کی بیعت لی کیونکہ وہ اپنے پڑوس والے کافر قبیلہ بنو مضر سے برسر پیکار تھے، مراد یہ کہ ان سے ان کی لڑائی ہوتی تھی. تو یہاں آپ دیکھیے کہ مختلف سٹائل، اس کو ورڈ سٹائل بولتے ہیں نا، ایک ہوتا ہے ایک ہی سٹائل. اچھا، یہ بھی اللہ کی دین ہوتی ہے. کچھ لوگ ایسے ہوتے ہیں جو ایک ہی حالات میں بات کرتے ہیں، بہت خاموشی ہو، سکون ہے، بالکل پن ڈراپ سائلنٹ ہے، پھر بات کریں گے. کچھ ہوتے ہیں ان کو بہت خاموشی میں نہیں مزہ آتا، وہ نعرے لگوا کے بات کرتے ہیں، اور جب تک لوگ بات پہ سبحان اللہ اور اس طرح کی باتیں نہ کریں وہ لگتا ہے کہ بات ہی نہیں کر پاتے، ان کے منہ سے نکلتی. وہ کہتے ہیں آج آپ مجھے سے کچھ بلوا نہیں رہے، آج میں بول نہیں پا رہا. کچھ لوگ ایسے ہوتے ہیں ہر طرح کی بات کر لیتے ہیں حالات کے مطابق. ایک اچھا استاد یا ایک اچھا مبلغ کون ہے؟ جو موقع کی مناسبت دیکھ کر لوگوں کا خیال کرے. پچھلی بات جو ہم نے دیکھی کہ ان کے حالات کو دیکھے تو اس طرح بات کر لے. اور اس کا پرسنلی ایکسپیرینس ہمیں اس طرح سے ہوتا ہے کہ جب ہم کہیں درس پہ جاتے ہیں تو وہاں بالکل ان ایکسپیکٹڈ قسم کے حالات ہوتے ہیں. اپنے کلاس روم میں تو آپ کسی کو پیج بھی پلٹنے نہیں دیتے نا، پتا بھی کھٹکے تو سب کی جان پہ آ جائے گی، لیکن دوسری جگہ آپ ایسا نہیں کرتے. اب ہوتا کیا کہ اپنی کلاس روم میں آپ جس انداز سے بات کرتے ہیں وہ ہو سکتا ہے مور آپ کا ایجوکیشنل سٹائل ہو، اور ریکارڈنگ بھی ہو رہی ہوتی ہے تو کیئرفل ہے. میں نے دیکھا جہاں بھی کسی درس میں مجھے جا کے محسوس ہو جائے نا کہ ماحول کوئی سازگار نہیں ہے، بچے کھیل رہے ہیں، پھر رہے ہیں، یا کچھ ایسے کچھ ہوتے ہیں ایسے فنکشن جو انفارمل سے، جیسے کوئی فنکشنس تھا تو بیچ میں زبردستی کسی نے درس رکھا لیا کچھ ایسے، تو پھر میں تو گیو اپ کر دیتی ہوں. میں کہتی اب ہوتی ہے ریکارڈنگ خراب تو ہو، پھر نہیں تو نہ صحیح، ان سے باتیں کرو، آپ بولیں، آپ کیا کہتی ہیں، آپ کیا کہتی ہیں، آپ کا سٹائل، پھر اس میں ڈسکشن سٹائل، یا پھر جو دل میں آیا بول دو، اونچی بولو، آہستہ بولو، تھوڑی جوش کی بات کر دو، خیر ہے. لیکن جہاں مجھے فیل ہو کہ بھائی اب لوگ بالکل خاموش ہے، کوائٹ ہے، ماحول ایسا ہے، پھر میں کوشش کرتی ہوں کہ ہر وہ بات کہوں کہ جو مجھے واقعی موقع پہ کہنی چاہیے. تو اللہ سے بہت دعا کرنے کی ضرورت ہوتی ہے کہ ہم جب بات پہنچانے جائیں تو بات پہنچ جائے. بعض دفعہ اتنی تیاریوں کے باوجود اینڈ پہ آپ دل میں خوشی محسوس نہیں کرتے، آپ کو لگتا ہے آج جو کہنا تھا وہ ہوا نہیں. اچھا، بعض دفعہ ایک بڑی مزے کی بات ہوتی ہے، دوسروں کو نہیں ویسے پتا، اور وہ کیا کہ آپ درس دیتے ہیں نا تو آپ کہتے ہیں نہیں آج حق نہیں ادا ہوا، ایسی ٹوٹی پھوٹی باتیں تھی، کوئی ادھر کی لگا دی، کوئی ادھر کی، اور اسی دن آپ کو سب سے زیادہ لوگ آ کے کہیں گے آج کے درس سے بہت فائدہ ہوا، آج بڑا مزہ آیا. میں کہتی ہوں مزہ کیوں، آپ مزہ لینے آئے تھے؟ جب لوگ کہتے ہیں نا مزہ آیا تو مجھے ڈر لگتا ہے، میں کہتی ہوں اللہ اکبر، کوئی کام کی بات نہیں تھی، صرف مزے کی بات تھی. تو بعض دفعہ ایسا ہوتا ہے آپ بہت خوش ہوتے ہیں لیکن دوسرے لوگ بس ٹھیک رسپانس دیتے ہیں. تو بہرحال ہر طرح کے حالات کے لیے تیار رہا کریں. جب بھی کہیں درس دینے جائیں نئے لوگوں کو بالکل بہت انسٹرکشنز نہ دیں. اچھا، جب کبھی کوئی ساتھ کوئی اسٹوڈنٹ ہوں جنہوں نے کلاس روم کا ماحول دیکھا ہوتا ہے وہ بہت ڈرتے ہیں کہ اب پتہ نہیں کیا ہوگا، پھر بلکہ میں چپکے سے ان کو ہاتھ سے کہتی ہوں آپ بیٹھی رہیں، کوئی بات نہیں، اب جو رہا، اب جو پہلے ہی کسی کے کہنے پہ آئی ہیں، بلانے پہ آئی ہیں، وہ گود سے بچہ نہیں نکال رہی تو اب کیا کریں آپ، بچہ ان کا چھینیں گے؟ بیٹھنے دو، پھر جو بھی ہے آپ نہیں بولو ان سے بلاؤ، بلکہ میں کہتی ہوں پھر وہ زیادہ بولیں تاکہ آپ کو کمزور لگانا پڑے. تو بہرحال مختلف طریقے پہ مختلف طرح کی باتیں کی جاتی ہیں، اور اس سے پھر انسان کو ایسا ایسا تجربے سے یہ باتیں ہوتی ہیں. اب آپ کے ہائے کیسے، ہمارے تو ہاتھ کانپنے لگیں گے، ہم تو لرزتے قدموں سے جائیں گے، نہیں، بس نارمل رہیے، نیچرل سٹائل رکھیے، جو ہوگا ہوگا. بات پہنچانے کی نیت رکھیں گے نا تو آپ کو اپنے سٹائل کی زیادہ فکر نہیں رہے گی، اور بات جو دل سے نکلے گی وہ خود بہت دلوں پہ اثر کرے گی. حق کی خوبی یہ ہے کہ وہ سیدھا دل میں جاتا ہے. اسی طرح معاملے میں بھی تنوع فرماتے تھے، ڈیلنگ لوگوں سے جب ہوتی تو آپ اس میں ورائٹی کا خیال رکھتے. इसके अंदर भी चंद मिसालें देख लेते हैं। हज़रत अनस रज़ी अल्लाह तआला अन्हु की हदीस इमाम बुखारी और इमाम मुस्लिम ने नकल किया कि अन्ना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ऊतिया बिलबनिन कद शीब बिमाइन वन यमीनिही अराबियुम वन शिमालिही अबू बकरिन रदियल्लाहु अन्हु फशरिबा थुम्मा आतल अराबिया वकाला अल ऐमना फल ऐमना। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में पानी मिला दूध पेश किया गया, लस्सी कह लें, कच्ची लस्सी। और इस वक्त आपकी दाई जानिब एक बद्दू और बाई जानिब अबू बकर रदी अल्लाह अन्हुमा थे। आपने पी कर बाकी बद्दू को दे दिया और इरशाद फरमाया दाई तरफ से पस दाई तरफ से। अब देखिए ये मामला है हो रहा है ना, हालांकि अबू बकर का मुकाम यकीनन ज़्यादा था उस अराबी से, लेकिन चूंकि अराबी दाई तरफ थे तो फिर आपने उन्हीं को पहले दिया। इससे भी अब देखिए कि कोई प्रोटोकॉल नहीं, कोई नाराज़गी नहीं, कोई गुस्सा नहीं। बाज़ दफ़ा आपका अपना स्टूडेंट आपके साथ होता है, आप उससे चीज़ लेके दूसरे किसी नए को दे सकते हैं, कोई हर्ज की बात नहीं। सब्र होना चाहिए, बर्दाश्त होनी चाहिए। फिर एक हदीस, हदीस सहल बिन साद से, अन्ना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ऊतिया बि शराबिन फशरिब मिन्हु वन यमीनिही गुलामुन वन यसारिहिल अशजाखु फ़क़ाला लिल गुलामी अतअज़नु ली अन ऊतिया हाउलाई फ़क़ाला अल गुलामु वल्लाहि या रसूलुल्लाहि ला उसिरु बि नसीबी मिनका अहदन क़ाला फ़तल्लहु रसूलुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम फ़ी यदिही। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में एक मशरूब पेश किया गया, आपने इसे पिया और इस वक्त आपकी दाई जानिब एक लड़का बैठा हुआ था और बाई जानिब बड़ी उम्र के लोग थे। आपने लड़के से पूछा क्या तुम मुझे इनको पहले देने की इजाज़त देते हो, यानी पहले से अब देखे बिल्कुल मुख्तलिफ बात है ना। वहाँ आपने दे दिया लेकिन जब बच्चा था दूसरी तरफ बड़ा, तो आपने उसकी इजाज़त मांगी। इससे पता चला कि इजाज़त लेके अगर किसी से बाई तरफ वाले को पहले दे दें तो कोई हर्ज की बात नहीं। अब लड़के की ज़रा सोच देखिए। लड़के ने अर्ज़ किया अल्लाह की कसम ए अल्लाह के रसूल, आपके बाकी में से मिलने वाले हिस्से के मामले में मैं किसी को भी अपने आप पर तरजीह नहीं दूंगा। यदि उसका हक था उसने लिया, कोई बुरी बात नहीं। उसने कहा नहीं मैं आपका जूठा पीऊँगा, मैं क्यों किसी और को दूँ। रावी ने बयान किया रसूलुल्लाह ने इस यानी मशरूब के बर्तन को इसके हाथ में दे दिया। इमाम नवी लिखते हैं कि ये लड़के अब्दुल्ला बिन अब्बास थे और आपको पता है कि नबी सल्लम की साली के बेटे थे। जो इनकी माँ थी इब्ने अब्बास की, वो नबी सल्लम की बीवी की बहन थी। तो बहरहाल आप देखिए कि मामला बिल्कुल फ़र्क था, एक तरफ बद्दू था इधर लड़का है। तो नबी सल्लल्लाहु अलैहि वसल्लम इस तरह के मामलात में एक दूसरे के साथ वक्त की नौयत से हिसाब करते थे। यहाँ से आपको पता चल रहा है कि एक बड़े शख्स के साथ मामला करना और एक छोटे के साथ करने में फ़र्क होगा। हालात के मुताबिक अगर हम इन चीज़ों को सामने रखें, आप ये नहीं कह सकते कि जी आपके कॉल और फेल में तो ज़्यादा, कभी आप कुछ करते हैं कभी आप कुछ करते हैं, ऐसा नहीं करते थे। और इजाज़त मांगी, इजाज़त के बग़ैर आपने ख़ुद से नहीं दे दिया किसी को, वरना आप देखें कि उस लड़के के दिल में शायद शक रह जाता है या तकलीफ़ होती है उसको कि मेरा हक इनको दे दिया। तो अलामा कुर्तुबी ने इस पर बड़ी ख़ूबसूरत बात लिखी है, कहते हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने लड़के से इजाज़त तलब की और दूसरी हदीस के मुताबिक आपने बद्दू से इजाज़त ना मांगी बल्कि अबू बकर रज़ी अल्लाह अन्हु से पहले ही इसको दूध दे दिया। आपने ये इसलिए किया कि आपको इल्म था कि लड़का इजाज़त तलब करने की वजह से ना तो हिजालत का शिकार होगा, यानी उसके दिल में कोई हिजलान नहीं होगा या इस पर वो कोई हेजिटेट नहीं करेगा, यानी जो उसके दिल में होगा वो साफ़ कह देगा। बाज़ दफ़ा पढ़े लिखे बच्चे ज़्यादा बोल्ड होते हैं बड़ी उम्र के सीधे साधे बुज़ुर्गों से, बुज़ुर्गों से मुराद के अपने माँ बाप से, और ना ही वो अपने आला अखलाक और नरम खुई की बिना पर मुतनफ़िर होगा, क्योंकि डेलिकेसी तो होती है ना बाहर और पढ़े लिखे लोगों में। जहाँ तक बद्दू का ताल्लुक था तो इसमें दुरुस्तगी और नफ़रत के अंसर का गलबा होता, यानी थोड़े से सख्त मिजाज होते हैं ऐसे लोग जो जानवरों में रहे। 11वें पारे की इब्तदाई आयात में ये बात आती है, इसलिए आपको खदशा हुआ कि कहीं इजाज़त तलब करने पर इससे बेअदबी की बात सरजद ना हो जाए। तो अल्लाह अकबर, आप देखिए कि इससे क्या पता चलता है कि बंदे के बात करने में भी फ़र्क होता है। आप देखिए कि चले यहाँ तो एक देहाती की बात थी और साथ एक बद्दू और एक लड़का, हम सोचें कि ज़िंदगी में इंसान कहीं भी पहुँच जाए, बस दफ़ा उसका उजड़पन जाता नहीं है, बात करने का अंदाज़, हंसने का अंदाज़, चलने का अंदाज़। और बस लोग इतने धीमे होते हैं कि सारी तरफ लोग ऊंची बोल रहे होंगे ना, तो घर का वो बंदा एक ऐसे वॉइस था बोल रहा है, सब छलांगे मार के चलने की आदत है, पाँव घसीट के चलते हैं, लेकिन वो बड़े नपे थुले पाँव से होते हैं। तो इससे पता चलता है कि फिर किसको मौका देना है किसको नहीं देना, पहले से सोच लें कि किसका रिस्पॉन्स क्या होगा। अगर आप पूछ के अपनी जान पे लेने वाले हैं तो बेहतर है कि फिर आप उससे ना पूछें। फिर एक मिसाल है साइलिन, यानी सवाल करने वालों के इख्तलाफ अहवाल की बिना पर फतवे में इख्तलाफ। यानी सवाल करने वाले जब मुख्तलिफ हालात के लोग होते हैं, मुख्तलिफ उनके अहवाल होते हैं, तो फिर फतवा भी मुख्तलिफ दिया जाएगा। ये भी बहुत प्यारी बात है कि फतवा देते वक्त आप लोगों के हालात को सामने रखते थे, कौन किस तरह के हालात में से उठा है, किसकी क्या बात है, किसके क्या हालात है। इसकी मिसालें हम देखेंगे। इमाम बुखारी ने बरा बिन आज़िब रज़ी अल्लाह अन्हुमा से रिवायत नकल की, ख़तबन नबी सल्लल्लाहु अलैहि वसल्लम यौम अल अदहा बाद सलाति फ़क़ाला मन सल्ला सलातना व नसक नुसुकना फ़क़द असाबन नुसुकु व मन नसक क़ब्ल सलाति फ़इन्नहु क़ब्ल सलाति वला नुसुक लहु। फ़क़ाल अबू बरदत अबनु नियारी खालुल बराई रदी अल्लाहु अन्हुमा या रसूलुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम फ़इन्नी नसक्तु शाती क़ब्ल सलाती व आरफ़्तु अन्नल यौम यौम अक्लिम व शुरबिन व अहबबतु अन तकून शाती अव्वल शातिन तुस्बहु फ़ी बैती फ़ज़बहतु शाती व तगद्दैतु क़ब्ल अन आतिय सलाता قال شاتك شات لحم فقال يا رسول الله فإن عندنا أناقا لنا جزأة هي أحب إلي من شاتين أفتجزي عني قال نعم ولن تجزي عن أحد بعدك। نبي كريم صلى الله عليه وسلم نے عید الاضحیٰ کی نماز کے بعد ہمیں خطبہ دیتے ہوئے ارشاد فرمایا، جس نے ہمارے جیسی نماز پڑھی اور ہمارے جیسی قربانی دی تو اس کی قربانی درست ہوئی، اور جس نے نماز سے پہلے قربانی دی بس وہ نماز سے پہلے ہی ہے، حقیقت میں اس کی کوئی قربانی نہیں۔ مسئلہ واضح ہے کہ حدیث کی روشنی میں نماز سے پہلے قربانی نہیں ہو سکتی، وہ پھر عام صدقہ ہوگا، قربانی کا وہ اجر نہیں ملے گا۔ برا کے ماموں ابو بردہ بن نیار رضی اللہ عنہ نے عرض کیا، اے اللہ کے رسول، بے شک میں نے اپنی بکری کی قربانی نماز سے پہلے دے لی ہے، میں جانتا تھا کہ آج کھانے پینے کا دن ہے اور میں نے پسند کیا کہ میری بکری میرے گھر کا اولین ذبیحہ بنے، یعنی صبح اٹھتے ہی کھا لوں اور سب سے پہلے میں ہی قربانی کر لوں، اسی بنا پر میں نے اپنی بکری ذبح کر دی، قصاب نہیں ڈھونڈنا پڑتا تھا، خود ہی کاٹنا تھا کاٹ لیا، اور نماز کے لیے آنے سے پہلے میں نے اس کا گوشت کھا بھی لیا۔ آپ نے فرمایا، تمہاری بکری تو گوشت کی بکری ہے، یعنی اس کا گوشت کھانے کی غرض سے اس کو ذبح کیا گیا ہے۔ انداز دیکھیے نا کتنا پیارا ہے آپ کا، کہ بکری تو بکری ہے، شاتو کا شات الحمن۔ انہوں نے عرض کیا، اے اللہ کے رسول، ہمارے پاس ایک سال کا بکری کا بچہ ہے، ایک سال کا یعنی ایک سال کی عمر کا بچہ ہے وہ بکری کا، اور وہ مجھے دو بکریوں سے زیادہ عزیز ہے، کیا اس سے میری قربانی ہو جائے گی؟ یعنی اب پہلی تو میں نے جلدی میں کر لی، تو کیا اب میں ایک بکری کا بچہ ذبح کر دوں؟ آپ نے فرمایا، ہاں، اور تمہارے بعد کسی اور سے یعنی اس عمر کے بکری کے بچے کی قربانی کافی نہ ہوگی۔ ایک سال کا بچہ، اس کی اجازت نہیں ہوتی، لیکن آپ نے کہا یہ صرف تمہارے لیے۔ اب بھلا سوچیے آپ نے کیوں کہا، کتنا گلٹ رہتا برا کو، ہائے میں نے پہلے کیوں کر لیا، پورا سال شاید وہ رہتے اس پہ، اور دوسری بکری تھی کوئی نہیں پاس، یا آج کے حالات تھوڑی تھے کہ ایک بکرا نہیں دوسرا لے لو۔ تو آپ نے ان کو گلٹ سے نکالا، کیونکہ ویسے بھی قربانی کو فرض تو نہیں ہے، لیکن دل کی تسکین بھی تو ہوتی ہے نا، تو آپ نے کہا ٹھیک ہے تم کر لو، لیکن اور کوئی نہ کرے۔ تو اس سے بھی آپ دیکھیے کہ ایک خاص قسم کا حکم ایک خاص کے لیے تھا۔ معلوم ہے کہ بکری کے ایک سال کے بچے کی قربانی درست نہیں، بعض حالات میں بھیڑ کے ایک سال کے بچے کی قربانی کی اجازت ہے۔ برا کے ماموں ابو بردہ کے مخصوص حالات کے پیش نظر آپ نے عام معمول سے ہٹ کر انہیں ایک سال کے بکری کے بچے کی قربانی کی اجازت دی، اور ساتھ ہی یہ بھی فرما دیا کہ ولن تجزی عن احد بعدك، تمہارے بعد کسی اور کے لیے یہ ایک سالہ بکری کا بچہ کفایت نہ کرے گا۔ علامہ عینی اس کی حدیث میں لکھتے ہیں، بعدك یعنی تمہارے سوا، یہ اس بنا پر کہ قربانی کے لیے بکری کا دو دانت والا ہونا ضروری ہے، اور ایک سال میں دو دانت نہیں نکلتے، اور یہ کہ بکری کے ایک سالہ بچے کی قربانی کی اجازت ابو بردہ کی خصوصیات میں سے، جیسا کہ خزیمہ کی گواہی کا دو گواہوں کے برابر ہونا ان کے خصائص میں سے ہے، اور اس کی بہت سی مثالیں، یا پھر وہی تنوع آپ کو دیکھ رہا ہے کہ ہر بندے کو مختلف قسم کی آنر دیتے تھے۔ जब मुफ्ती के लिए फतवा तलब करने वाले की सच्चाई की अलामत जाहिर हो तो वह इसके लिए आसानी कर सकता है, हत्ता कि अगर एक ही किस्म के मामले के बारे में दो अशखास सवाल करें तो मुफ्ती हर एक को इसके मुनासिब हाल फतवा दे सकता है। तो अब देख लीजिए कि अब हमने इसे एक टॉपिक में, थोड़ा सा तवील था लेकिन सात पहलुओं के अलावा मुख्तलिफ तरीक़ों से भी नबी सल्लम का अपने तुलबा के हालात को पेश नज़र रखना देखा, और नबी सल्लम ने इस चीज़ में जो कुछ रवैया अख्तियार किया वो हम सब के लिए मिसल राय। इसी तरह एक और किताब है, मिन सिफात दाईया, दावत देने वाले की सिफात, अरबी में भी है उर्दू में भी है इसका तर्जुमा, तो उसमें भी सीरत के 19 डिफरेंट एंगल से 80 मिसालें दी गई हैं जिसमें दावत देने वाले का अंदाज़ मिलता है। और ऑफ़ कोर्स जो भी बात की जाती है वो नबी सल्लम की अहादीस को कोट की जाती है। इस बुक में तो एक ये खूबी है ना कि हम नबी सल्लम की उस बात से ज़्यादा आपके स्टाइल और आपके टीचिंग वे पे बात करते हैं ना, लेकिन यही हदीसें हमें दूसरे टॉपिक्स में इसके मतन की वजह से मिल जाती हैं। तो यहाँ पे ये तवील टॉपिक पूरा हुआ।